भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी मनोज विष्ट र म अच्युत घिमिरे उपस्थित भएका छौं। एकल कविता वाचन हरेक शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रसारण हुने गर्छ। एकल कविता वाचन उज्यालो .com/online पनि तपाईँले सुन्न र फुर्सदका बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। हामी एकल कविता वाचनमा हरेक हप्ता एक कविलाई लिएर आउने गर्छौं। प्राय छन्द कविता कमै हो कि भन्ने मलाई यो कार्यक्रम सुरु गरिरहँदा त्यसो लाग्ने गर्थ्यो, तर यति बेला म धेरै छन्द कविहरूलाई लिएर आउन थालेको छु र खुसी लाग्छ। धेरै अगाडि, करिब करिब 3-4 दशक अगाडिसम्म नेपालमा रामायण महाभारतलाई लय हालेर वाचन गर्ने चलन थियो र धेरैले छन्दको ज्ञान घरैबाट पाउने गर्थे। अचेल छन्दको ज्ञान नेपाली नै विषय वा संस्कृत पढेकाहरूले पाउने अरूले पाउनको लागि अलिकति स्रोतहरू मुस्किल हुने गरेको हो कि जस्तो पनि हाम्रो बुझाइ छ। त्यसैले छन्द कविता प्रस्तुत गर्न रुचाउने कविहरूलाई देख्ने बित्तिकै मैले यो कार्यक्रममा लिएर आउने गरेको छु। मसँग आज पनि छन्दमा कविता सुनाउनको लागि कवि नवराज बर्देवा हुनुहुन्छ। इलाम धुस्यनी उहाँको घर, अहिले किर्तिपुर बस्नुहुन्छ, नेपालीमा स्नातकोत्तर गर्नुभएको छ। आज नवराज बर्देवाका कविता सुन्दै उहाँसँग हामी छन्द कविताबारे कुराकानी पनि गर्छौँ। नवराजजी, तपाईँलाई स्वागत छ।
धन्यवाद दाइ।
कतिवटा पुग्यो होला नि तपाईँले लेख्नुभएका कविता?
कविता सबै गर्दा लगभग 300-400 कविता पुगिसके। अब यो पछिल्लो समय चाहिँ म अलिक सुस्त भइरहेको छु कविता लेखनमा।
सुरुबाटै छन्दमा लेख्नुहुन्थ्यो कि?
हो, सुरुबाटै छन्दमै लेखन भयो दाइ मेरो। अब पहिला मैले गद्य कविताहरू पनि केही लेखेँ, अझै पनि केही कविताहरू मसँग छन् गद्य कविताहरू, तर अहिले चाहिँ पछिल्लो समय जो मैले छन्द लेख्न सुरु गरेँ त्यसपछि मैले खासै गद्य कविताहरू लेखेको छैन।
सम्झिनुहुन्छ कहिलेदेखि सुरु गर्नुभयो?
यो 63-64 तिरको त्यो एउटा माहौल थियो हाम्रो गाउँमै, एक खालको माहौल छ, साहित्यिक माहौल थियो त्यति बेला। हाम्रो दाई एकजना चेतन अन्जान दाई हुनुहुन्थ्यो, उहाँसँग हामी, उहाँ एकदम यस्तो छन्दमा कविताहरू लेख्नुहुन्छ अनि अरू गजल कविताहरू धेरै लेख्नुहुन्थ्यो। उहाँसँगको सङ्गतले पढ्दै जाँदाखेरि, उहाँसँग घुलमेल हुँदै जाँदाखेरि लेखौँ भन्ने एउटा भावना आयो। त्यही लेख्दै जाँदाखेरि आज अब यस्तै छ।
आवाजको परीक्षण गर्छौँ हामीले कार्यक्रममा। ठ्याक्क सुरु गर्नुभन्दा एकछिन अगाडि माइकलाई टेस्ट गर्छौँ। टेस्ट गर्दा तपाईँलाई एकचोटि सानो टुक्रा कविता सुनाउनुहोस् त भन्दा यति रस लाग्यो कि मलाई, कति बेला तपाईँलाई पुरा कविता वाचन गर्न लगाउँ जस्तो भइरहेको छ। तपाईँको हातमा अगाडि मैले देखेको
राजधानी
भन्ने शीर्षकको कविता म देख्दैछु।
यो मैले काठमाडौँ बस्दाखेरि यो 5-6 वर्षको अवधिमा मैले कस्तो देखेँ राजधानी भन्ने मैले कवितामा उतार्न प्रयास गरेको छु। कविताको शीर्षक छ मैले देखेको राजधानी र छन्द हो शार्दल विक्रडी।
हावा चल्छ यहाँ जता पनि कठै दुर्गन्ध फैलाउँछ, पानी पिउन नखोज यो सहरमा लेदो हिलो आउँछ। तेरो गाउँ कदापि हैन मनले भन्दैछ यस्तो किन, मान्छे शिक्षित छौ अहो सहर यो बन्दैछ यस्तो किन। बाटोमा अनि छेउ छाउ घरमा फोहोर थुप्रिन्छ रे, पोथ्रा वा हरिया कमै रुख यहाँ धुलो सरी हुन्छ रे। पैसा पाप र स्वार्थले झिलिमिली यो राजधानी भयो, कालो सोच र जाल झेल मनमा बोकेर हिँड्दैछ यो। स्वार्थी लाग्छ यहाँ त घाम अनि त्यो स्वार्थी छ है धाम नै, लाखौं स्वार्थ छ यी सबै हृदयमा चिन्दैन आफन्त नै। भोका पेटहरू र बालकहरू माग्नेहरू छन् यहाँ, माग्ने बालक वृद्धबाट छलिँदै भाग्नेहरू छन् यहाँ। चोर्ने ती अनुहारको सरलता जान्दैन सोझो मुटु, त्यस्तो काम गरिन्न भन्छ सहजै ढाँट्दैन सोझो मुटु। पैसाको पछि लाग्छ मानव यहाँ बिर्सन्छ कर्तव्य त्यो, मान्छे नै किन मेल हुन्छ यसरी यो राजधानी हो। हाँसेको म त छैन यो सहरमा, हाँसो थियो गाउँमै, हावा स्वच्छ लियो र स्वच्छपनको पानी पियो गाउँमै, को आफ्नो अनि को पराई सब त्यो चिन्जान थियो गाउँमै, बाँच्दामा पनि गर्व थियो रहर थियो सम्मान थियो गाउँमै, फक्रेको ढकमक्क फूल छ उतै त्यो फूल बारी उतै, मेरो प्रेम उतै र त्यो दिल उतै साथी र सङ्गी उतै, चटनी सागर दाल भात घरको त्यो जिन्दगी सम्झिँदै, काठमाडौँ अब बस्नु छैन यसरी फर्कन्छु साथी छिटै, चटनी सागर दाल भात घरको त्यो जिन्दगी सम्झिँदै, काठमाडौँ अब बस्नु छैन यसरी फर्कन्छु साथी छिटै।
धन्यवाद।
कति मिठो गरी वाचन गर्नुभयो। कहिलेदेखि यसरी लय हालेर वाचन गर्ने बानी लाग्यो? त्यही 62-63
63-64 त्यतिखेर, 63-64 त्यो समयमा देवकोटा शतवार्षिकीमा केही प्रोग्रामहरू हुन्थ्यो। त्यतिखेर म इलाम लगायत पाँच थर झापा लगायतका विभिन्न जिल्लाहरूमा पुग्थेँ, कविता वाचन गर्थेँ। त्यहाँनिर म प्रथम नै भएर आउँथेँ, अनि हाम्रो यो
छन्दमै
म प्रथम हुन्थेँ।
त्यति बेलाको पढाइ तपाईँको कुन लेभल थियो?
त्यतिखेर मेरो ब्याचलर लेभलमा म थिएँ, र मैले यो कक्षा 12 पढ्दादेखि नै लेख्न चाहिँ सुरु गरेको थिएँ। अनि पछि कस्तो भयो भने, कञ्चनजङ्घा एफएममा त्यो छन्दको तरङ्ग भन्ने एउटा प्रोग्राम हाम्रो केशव दाई त्यतिखेर खगेन्द्र खुसीहरूले चलाउनुहुन्थ्यो, त्यो कार्यक्रमले चाहिँ एक वर्षको एउटा परीक्षण भनौँ, एक वर्षको एउटा पुरस्कार पनि राखेको थियो, एक वर्षको कविताहरू मूल्याङ्कन गरेर एकजना नवोदित र एकजना स्थापितबाट दिने भनेर। त्यतिखेर हाम्रो नवोदितबाट चाहिँ म नै सेलेक्ट भएको थिएँ त्यो एक वर्षको अवधिमा, र स्थापितबाट हाम्रो आदरणीय गुरु सर रोहिणी विलास लुइटेल झापाको कवि हुनुहुन्छ, उहाँ चाहिँ स्थापितबाट त्यहाँ नै छनौट हुनुभएको थियो। हामी त्यो लेखनले त्यो सम्मानले पनि मलाई त्यतिखेर पुरस्कारसहित सम्मान गरेको थियो कञ्चनजङ्घा एफएमले, त्यो सम्मानले पनि मलाई धेरै हौसला पनि दियो। तर एउटा कुरा के भन्दाखेरि, त्यसपछि चाहिँ जति म काठमाडौँ आएँ अनि चाहिँ मेरो लेखन अलिक सुस्तै हुँदै गयो, मैले केशव दाईको त्यो कार्यक्रम अब इन्टरनेटबाट सुनिरहे पनि मैले त्यहाँ कविताहरू पठाउन सकिरहेको छैन, अहिले चाहिँ पछिल्लो समय धेरै नै भयो, उहाँसँग कहिलेकाहीँ कुरा चाहिँ हुन्थ्यो पहिला मेरो फेसबुक अर्को हुँदाखेरि।
छन्दको अरू सङ्गत कता कता छ तपाईँको?
छन्द पहिला चाहिँ हाम्रो धेरै सङ्गत थियो, धेरै साथीहरूको जमात हुन्थ्यो, हाम्रो साथीहरू हाम्रो कस्तो थियो भने, उहाँ घरमा गाउँघरमा पनि 7-7 दिनमा हाम्रो 2-4 साथीहरू भेला हुने कसैको घरमा, अनि छन्द कविताहरू सुनाउने, गजलहरू सुनाउने, त्यस्तो हुन्थ्यो। अनि पछि पछि अब धेरै ठाउँतिर कार्यक्रमहरूमा गइन्थ्यो, उहाँ जाँदाखेरि अब धेरै साथीहरूसँग चिन्जान हुन्थ्यो। अब इलामतिर हाम्रो त्यतिखेर बुद्धि घिमिरे सर हुनुहुन्थ्यो, अहिले उहाँ स्वर्गीय भइसक्नु भएको छ। अनि हाम्रो चाहिँ यता खोलागरे साइलो हुनुहुन्थ्यो, उहाँहरू सबैको एउटा सामिप्यतामा म चाहिँ छन्द कविताहरू लेखिरहेको, उहाँहरूलाई सुनाइरहेको त्यस्तो थिएँ।
यो तपाईँको छन्दको सङ्गत सम्बन्धी कुराकानी पनि गरेँ मैले। अब अर्को एउटा कविता सुनौँ, त्यस पछाडि अनि अरू कुरा गरौँला हामी। कुन छ अब सुनाउने तपाईँले, कुन छन्द सुनाउनुहुन्छ?
अब म भुजङ्ग प्रयातको एउटा कविता सुनाउँछु। कविताको शीर्षक छ जनगुनासाहरू।
अहो देश हाम्रो, अहो देश हाम्रो, यहाँ के हुँदैछ, सबैको मनैमा सियोले छुँदैछ, यहाँ शान्ति कहिले दिगो हुन्छ साथी, नयाँ चोट बढ्दा झनै दुख्छ छाती, चरी बोल्न छाडे नयाँ देश हाम्रो, सबै शान्त भन्ने छ देश राम्रो, यता रुन्छ झन्डा पुरानै कुनामा, परेको छ डाँफे कुनै पिञ्जडामा, उताका सबैले खिचातान गर्छन्, र आशा अनेकौं सबैलाई छर्छन्, नयाँ फूल सर्दा सबै मख पर्छन्, भरेको पिलाती न फुलेर झर्छन्, यहाँ चोट यस्ता कतिन जेल खप्ने र धोका दिनेको अझै नाम जप्ने अझै चोट हामी सहन्छौ भने त महामी तिमीमै छ खोटै अनेक कुरा यी सुनिन्छन् अचेल गाउँ गाउँ यहाँ शान्ति खोज्दै कहाँसम्म जाउँ कयौंका गुनासा र पीडा सुनेर मरुए हजारौं निराशा उनेर त्यसैले नयाँ सोच ल्याऊ सबैले दिगो शान्तिको गीत गाऊ सबैले र मात्रै सबैमा खुशी देख्न सक्छौ र नेपाल हाम्रो सधैँ लेख्न सक्छौ
धन्यवाद यो चाहिँ बुझङ्ग प्रयात
बुझङ्ग प्रयात छन्द
तपाईँले अरूलाई पनि छन्द कविता सिकाउनु भएको छ
मैले केही साथीहरूलाई हाम्रो कलेज पढ्दाखेरि यता टियुमा केही साथीहरूलाई सिकाएको छु त्यतिखेर कलेजमा हाम्रो छन्द पनि केही सिक्नुपर्ने स्थिति थियो साथीहरूलाई केही गाह्रो हुने ठाउँमा मैले सहयोग गरेको थिएँ अरू खास मैले त्यसरी साथीहरूलाई बाहिरी जो साहित्यिक भावना भएकै साथीहरूलाई मैले त्यसरी सिकाएको छैन अहिलेसम्म
तपाईँ नेपाली विषय लिएर नपढ्नु भएको भए छन्दमा लेख्नुहुन्थ्यो कि हुन्नथ्यो
म लेख्थेँ लेख्थेँ
लेख्नुहुन्थ्यो नेपाली विषय छान्नुभन्दा अगाडि बढे तपाईँलाई रुचि बसिसक्यो
हो एकदम मलाई यो खास नै प्लस टू पढ्दाखेरि जति बेला एसएलसी पास गरिसकेपछि मलाई खासमा कम्प्युटर साइन्स पढ्ने इन्ट्रेस्ट थियो तर त्यो हाम्रो अब त्यो गाउँठाउँमा त्यतिखेर त्यो सुविधा नभएकोले मैले नेपाली विषय जोइन गरेर पढ्न सुरु गरेँ तर म जस नेपाली नपढेको भए पनि लेखनमा सायदै यस्तै नै हुन्थ्यो होला जस्तो लाग्छ
घरमा पनि अरू कोही साहित्यिक हुनुहुन्थ्यो र प्रभाव पर्यो
त्योभन्दा पनि घरमा त्यस्तो कोही हुनुहुन्थेन अब मेरो बाहिर नै हो बाहिरी साथीभाइ सङ्गत सबै बाहिरतिर नैबाट हो घरमा अब मेरो बुवा पनि खासमा पण्डित हुनुहुन्छ तर पनि बुवाको क्षेत्रबाट मलाई खासै त्यस्तो केही प्रेरणा मिलेको मलाई थाहा छैन
कस्तो हुन्छ घरमा तपाईँको कविताहरू सुन्दा के भन्नुहुन्छ सुन्नु भएको छ
घरमा म कहिलेकाहीँ सुनाउँछु बहिनीहरूलाई सुनाउँछु खास गरी अब कहिलेकाहीँ बुवालाई पनि सुनाउँछु राम्रो भन्नुहुन्छ ठिकै छ भन्नुहुन्छ
बहिनीहरूलाई सिकौँ सिकौँ लाग्ला अनि तपाईँले गरेपछि
हो बहिनी बहिनीहरूले पनि सिक्नुहुन्छ होइन सिक्दैछन् अहिले उनीहरू गजलहरू लेख्छन् कविताहरू लेख्छन् कहिलेकाहीँ त्यस्तै घरमा गएको बेला सुनाउँछु
तपाईँ पनि कविता बाहेक गजल लेख्नुहुन्छ
म गजल लेख्छु छन्दमा पनि लेख्छु बेछन्दमा पनि लेख्छु त्यस्तो
अब कुन सुनाउने त कविताहरूको
एउटा म प्रस्ताव विवाहको शार्दुल विक्रेडी छन्द
साँचो प्रेम सँगै नयाँ रहरका यी चार वर्षै बिते धेरै मौसमती बिते प्रणयका ती कल्पनामै बिते पर्खाई अब सकियो र मुटुको बढ्दैछ यो धड्कना साह्रै आतुर थियौ तिमी पनि अहो मेरो समीप आउन झुल्के घामसँगै दुबै शरदमा जाने कुनै मन्दिर यो छुट्टै पनको बिहे अब गरौं बाँच्ने सँगै आखिर रातो त्यो फरिया हो मखमली घुम्टो छ उड्ने नयाँ नेपाली पन झल्किने र सजिला गुन्यु र चोली नयाँ त्यो चाँदी सुन छैन द्रव्य त कुनै लाइन्न यो प्रेममा सादा चट्ट परे त खोट कति नै पाइन्न यो प्रेममा यो सारा बनताल स्वच्छ झरना हेर्नेछ मक्खै बनी हाम्रो प्रेम सकिन्न दाज्न सुनमा चाँदी हिरामा पनि तिम्रा ती हिमशैल झै चहकिला मोती सरी दाँत छन् जे छुन छेउ सबमा सधैँ सह दिने दानी दुबै हात छन् तिम्रो बादल झै छ केश दिल त्यो नौनी सरी कोमल तिम्रो त्यो तन स्वच्छ लाग्छ यति कि गङ्गा नदीको जल यस्ती सुन्दर प्रिय प्रिय दिलकी रानी भनेर सधैँ माया गर्न सकुँ म जीवनभरि तिम्रो खुसी सम्झिँदै जस्तो जे गरयो विवाह पछिको त्यो जिन्दगी भिन्न छ तिम्रा लागि सदैव दिन्छु म खुसी बदलिन्न बदलिन्न म जस्तो जे गरायो विवाह पछिको त्यो जिन्दगी भिन्न छ तिम्रा लागि सधैँ बदिन्छु म खुशी बदलिन्न बदलिन्न म
धन्यवाद
अहिलेसम्म संग्रह निकाल्ने सोच भएको छ कि छैन
संग्रहको लागि धेरै साथीहरूले सर्जकहरूले सरहरूले भन्नु भइरहेको छ तर खास अहिले यो तत्काल नै मैले त्यो सोच बनाएको छैन दाइ अलिकति अझै पनि आफूलाई केही निखार्दा ल्याउने प्रयासमा छु लेखिरहेको छु
कतिको लेखिन्छ दिनको एउटै लेखिन्छ कि कविता त
होइन म यसरी आज भोलि त्यसरी लेख्दिनँ म कम्प्युटरमा प्रोग्रामिङ गर्दा बरु बिहान बेलुका मलाई टुङ्गो त्यो दिन बितेको रात बितेको पत्तो हुन्न आजभोलि कविता लेखनमा म झट्ट फुर्यो भने फेरि त्यसलाई एकछिन थाँती राखेर कम्प्युटरतिर नै लागिराखेको छु आजभोलि र यो
कम्प्युटरको पेसा नै गर्नुहुन्छ
कम्प्युटरमा म सफ्टवेयरहरू बनाउँछु कम्प्युटरको पेसा पहिले मैले यहाँ काठमाडौँमा नि केही कलेजहरूमा पढाएँ
तपाईँले कम्प्युटर अलग्गै पढ्नुभएको हो कि के
अलग्गै इन्स्टिट्युटहरूमा बाहिर पढेर
हजुर
त्यसरी त्यतातिर इन्ट्रेस्ट हुँदै गयो
पहिला थियो तर गाउँमा नभएको उपलब्ध नभएर पढ्नलाई पाउनु भएन एकाडेमिकली
थियो पहिला अनि त्यो इन्ट्रेस्ट चाहिँ मेरो मनमा अझै पनि थियो र काठमाडौँ आएपछि मैले विभिन्न इन्स्टिट्युटहरूमा अनलाइन कोर्सहरू विदेशी संस्थाहरूबाट पनि गरेँ त्यो भएर त्यतातिर इन्ट्रेस्ट रहँदै गयो र कविता लेखन भन्दाखेरि अब जस्तो गजलहरू कहिलेकाहीँ म त्यो टाइम छुट्याएर पनि लेख्छु कविताहरू पनि त्यसरी मलाई फुरेपछि म खाना खान छोडेर भए पनि कविता लेखिराखेको
अब एउटा कविता सुनाउनु त फेरि कुन छन्द सुनाउनुहुन्छ अब नयाँ नयाँ छन्द सुन्न रमाइलो लाग्छ हामीलाई त
अर्को म तपाईँलाई देखेर कविता
उहाँसँग थुप्रै कविताहरू छन् नवराज बरदेवा इलाम धुसेनी उहाँको घर किर्तिपुरमा अहिले बस्नुहुन्छ नेपालीमा स्नातकोत्तर गर्नुभएको छ र विभिन्न कविताहरूमध्ये छानेर बल्ल एउटा निकाल्नु भएको छ अब कुन सुनाउनुहुन्छ
स्वार्थले पछार्दछन् शीर्षकको यो पञ्चचामर छन्द
हजुर
भनिन्छ दिल
ल अहिले नै टाइम लाग्छ है
भनिन्छ दिल निस्वार्थ ल भनिन्छ दिल निस्वार्थको छ प्रेम यो निस्वार्थको छ प्रिय साथ निस्वार्थको रहन्छ जन्म जन्म यो म दिन्छु साथ जिन्दगी भरि सधैँ यसै गरी भनेर मख पार्दछन् र स्वार्थले पछार्दछन् छ मित्र ऊ निस्वार्थको सदैव दिन्छ आँट जो र मित्रता सधैँ सधैँ रहन्छ साथ साथ यो छ जो सोच मित्रको भलाइमा म रम्दछु भनेर मख पार्दछन् र स्वार्थले पछार्दछन् कदापि भ्रष्टाचार त्यो सहन्न देशमा कतै म लुट्न दिन्न देश यो बनिन्छ राष्ट्र म हुँदै ल न्याय हुन्छ पर्ख है म स्वच्छ न्याय गर्दछु भनेर मख पार्दछन् र स्वार्थले पछार्दछन् विमानका कुरा सबै विवादितै विवादित खराब सोचले भयो विचार यो विभाजित बताऊ सत्य के थियो थिएन केही कर्तुत भनेर मख पार्दछन् र स्वार्थले पछार्दछन् र देशबाट रेलमा चढेर चिन पुग्दछौ कला र सिप बेच्दछौ र देश देश घुम्दछौ छ रोजगार देशमै उठौ जुटौ सबैजना भनेर मख पार्दछन् र स्वार्थले पछार्दछन् म देश भक्त देशकै निस्वार्थ भक्ति गर्दछु विकासले म देशमा हराभरा बनाउँछु र दुःख कष्ट दूर भई सबैजना रमाउँछन् भनेर मख पार्दछन् र स्वार्थले पछार्दछन् भनेर मख पार्दछन् र स्वार्थले पछार्दछन्
साह्रै मिठो कवि नवराज बरदेवाको कविता हामीले पञ्चचामर छन्दमा अहिले सुन्यौं इलाम धुसेनी उहाँको घर अहिले किर्तिपुरमा बस्नुहुन्छ नेपालीमा स्नातकोत्तर गर्नुभएको छ नवराज बरदेवाका अरू कविता र कुराकानी लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला
भ भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हामी आजको एकल कविता वाचनमा इलाम दोस्यनीका कवि नवराज बर्देवाला लिएर आइपुगेका छौं। अहिले उहाँ काठमाडौँ किर्तिपुर बस्नुहुन्छ। नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको छ। कम्प्युटर सफ्टवेयर सम्बन्धी पनि कामहरू गर्नुहुन्छ, सफ्टवेयर बनाउनुहुन्छ। हामीले योभन्दा अगाडि केही कविताहरू सुन्यौं र उहाँसँगका कुराकानी सुन्यौं। 62-63 सालदेखिबाट उहाँले छन्दमा कविता लेखिरहनु भएको छ, त्यो जानकारी पनि हामीले पायौं। अब नवराजजीका अरू कविता सुन्छौं। नवराजजी, तपाईँलाई स्वागत छ कार्यक्रममा फेरि।
धन्यवाद।
अब एउटा कविता सुनेर अनि कुराकानी गरौँला। कुन कुन छन्द लिनु भएको छ? अब
फेरि मैले एउटा शार्दुल बिगडी छन्द नै लिएको छु।
हजुर,
बढी मसँग आज शार्दुल बिगडी छन्दका कविताहरू आएछन्। मैले एउटा टिक्दैन संघीयता भन्ने शीर्षकको कविता छ।
हाम्रो यो इतिहासमा मुलुकमा राणा र राजा थिए, त्यो बेला अति शान्त शासन थियो, ती पृष्ठ नै बदलिए। अहिले शासन फेरियो, समयले खोज्दैछ बाटो कता, यस्तै हाल रहे अझै रहे मुलुकमा टिक्दैन संघीयता। त्यो भूकम्प गयो ढल्यो धरहरा, ती सम्पदा भत्किए, जे भन्थे इनले चुनाव अघि जो निर्माण खैके गरे। जो नेपाल थियो विशिष्ट छविको देखिन्न सौन्दर्यता, यस्तै हाल अझै रहे मुलुकमा टिक्दैन संघीयता। गोरेको सुनकाण्ड नै विलय भो पक्का कुनै चालमा, हिंसामा जन जो परे मरि गए खै न्याय नेपालमा। नाङ्गो नाच कतै हुँदैन नभनौ, लौ हेर्न आऊ यता, यस्तै हाल अझै रहे मुलुकमा टिक्दैन संघीयता। सिमाना कति हो, भूभाग कति हो, कोरिन्छ नक्सा कति, खम्बा सर्दछ रातमा र दिनमा नेपालको दुर्गति। खोज्दै यी जनता हिँडे कति यहाँ माटो र राष्ट्रियता, यस्तै हाल अझै रहे मुलुकमा टिक्दैन संघीयता। भ्रष्टाचार बढ्यो विभिन्न तहमा, विश्वास कसको छ र, के भन्ने अब अख्तियार पनि जो भो भ्रष्ट कै मूल घर। नेताको मनमा र राष्ट्रपनमा भेटिन्न यो शुद्धता, यस्तै हाल अझै रहे मुलुकमा टिक्दैन संघीयता। बाटो छैन विकास छैन बिजुली बल्दैन त्यो गाउँमा, गाँसै छैन कपास बास घर खै के होला त्यो ठाउँमा। नेताका गफमा भुलेर अहिले प्यारो भयो मौनता, यस्तै हाल अझै रहे मुलुकमा टिक्दैन संघीयता। नेताका गफमा भुलेर अहिले प्यारो भयो मौनता, यस्तै हाल अझै रहे मुलुकमा टिक्दैन संघीयता।
धन्यवाद।
नवराज बर्देवाको कविता हामी सुन्दैछौ। नवराजजी, कविता लेख्न त अब यत्तिकै मनका कुराहरूलाई मिलाएर लेखिदिने बित्तिकै कविता बन्छ भन्ने खालको बुझाइ हाम्रो हुन थालेको छ। छन्दमा कविता लेख्दाखेरि त फेरि सूत्र पनि पुर्याउनु पर्यो नि।
हो,
नयाँ मान्छेले छन्दमा कविता लेख्दाखेरि कसरी सिक्न सक्नुहुन्छ?
पहिला त यसको बेसिक लेभल जान्नु पर्यो होइन। यो सुरुमा यमातारा जभाना सलगा भन्ने यसको गणसूत्रको एउटा स्रोत छ। त्यो स्रोतको आधारमा हामीले यसका विभिन्न गणहरू छुट्याएर त्यो गण अनुसारको मात्रा र अक्षरहरूलाई कसरी संयोजन गर्ने भन्ने कुरा सुरुमा बुझ्न जरुरी छ।
गणसूत्र कहाँबाट सिक्न सकिन्छ? कुन पुस्तकहरू केही छ त्यस्तो?
गणसूत्र त अहिले सबैभन्दा राम्रो मैले देखेको चाहिँ हाम्रो देवी नेपाल सरको छन्दपराग भन्ने किताब छ, हाम्रो नवराज लम्साल दाईको कर्ण भन्ने बुक पनि धेरै प्रिय लाग्छ छन्द सिक्नको लागि, त्यहाँबाट हामीले केही कुराहरू सिक्न सक्छौँ। अरू धेरै कृतिहरू प्रकाशित भएका होलान्, तर मलाई थाहा भएसम्म ती दुईवटा कृतिहरू छन्द सिक्ने जो बेसिक लेभलका साथीहरूको लागि त्यो एउटा सहज सिद्ध हुन सक्छ,
त्यसरी सिक्न सकिन्छ। तपाईँले सिक्दाखेरि पनि त्यस्तै पुस्तकहरू प्रयोग गर्नुभएको?
पुस्तकहरूबाट सिकिन,
कसरी सिक्न?
खास गरी साथीहरूबाटै, हाम्रो चेतन रञ्जन दाई जो मैले अघि पनि भने, उहाँसँगै कविता लेख्दाखेरि नै गणसूत्रहरू पहिला उहाँले रसो भनेको यो, दीर्घ भनेको यो भनेर उहाँले थोरै बताइदिनु भएको थियो। त्यसपछि मैले विभिन्न कविहरूका कविताहरू हेरेँ र आफै तिनीहरूलाई छुट्याउन थालेँ, र सुरु सुरुमा त त्यसका अलिकति जस्तो काटिएका अक्षरहरू, अगाडि लाग्ने अक्षर, दीर्घ अक्षरहरू र रेफहरू कसरी मिलाउने होला भन्ने कुरामा थोरै कन्फ्युज त्यो थियो। कसैले पनि सुरुमा त्यो सबै कुरा मैले यति सिकेँ, छन्द सिकेँ र यसमा म पोख्त भएँ भनेर कसैले पनि त्यो सुरुमा त्यस्तो त्यसरी जान्न सकिँदैन। यो लेख्दै जाँदा सिक्दै जाँदा
मैले त्यहीँ बुझ्न खोजेको, सुरुमा नजानिकन लय चेतना मात्रै विकास भएको मान्छेले लेख्न सक्यो भने कस्ता कस्ता गल्तीहरू गर्छ उसले?
उसले जस्तो गणसूत्र, उसको रसो दीर्घ अनि द्व्याक्षरी व्यञ्जनहरू अनि स्वरहरूलाई कसरी मिलाउने भन्ने कुरा, हलन्त अजन्तका कुराहरू, ती कुराहरूमा रसो दीर्घ के हुन्छ भन्ने कुराहरूलाई, अगाडि लाग्ने अक्षरहरू, हलन्त लागेर अगाडि आउने अक्षरहरू, पछाडि जाने अक्षरहरू, कतिपय कुराहरू, त्यस्तो मसिनो मसिनो कुराहरू हुन्छ, तर त्यसमा हाम्रो ध्यान चाहिँ ठ्याक्कै विपरीत भइराखेको हुन्छ। त्यही आधारमा हामी कविता लेखिरहेको हुन्छौँ।
तर त्यो सूत्रमा लेख्यो भने चाहिँ फेरि वाचन गर्दा कहीँ पनि त्रुटि हुँदैन, एकदम
त्रुटि हुँदैन, त्यो वाचन गर्दै थाहा भइहाल्छ मैले चाहिँ कहाँनिर त्रुटि गरेँ। कसैको कविता, जस्तै मैले तपाईँकै यो प्रोग्रामबाट पनि केही कविताहरू सुन्ने गरेको छु, छन्दका कविताहरू लेख्ने साथीहरूको, कसैको त्यसरी वाचन गर्नुहुँदाखेरि उहाँको त्रुटि कहाँ भयो भन्ने कुरा अघि थाहा हुन्छ,
सुन्दा सुन्दै
थाहा हुन्छ। कहिले काहीँ बोल्दाखेरि पनि हाम्रो छन्दमै बोली मिलिरहेको हुन्छ, हामीले केही कुरा भन्दाखेरि कुनै छैन ल मेरो चाहिँ यो छन्दमा मिलिरहेको छ भने आफूलाई ठक्क थाहा हुन्छ। त्यस्तो भएको हुनाले यो जति लेख्दै गयो, जति भिज्दै गयो, त्यति आउने कुराहरू, र यसमा अलिकति शब्द भण्डारको चाहिँ अलिकति आवश्यकता पर्छ, आफूमा शब्दहरूलाई खेलाउने क्षमता हुनुपर्छ।
अब सुनौ कविता सुनौ, फेरि छन्द कविता सुन्न मजा आउने, जतिवटा सुन्ने पनि नअगाइने खालको हुन्छ
कविता। म यो शिखरिणी छन्द परिणाम।
अहो हाम्रो नौलो मुलुक भरमा के हुन गयो, अहो हाम्रो नौलो मुलुक भरमा के हुन गयो, थिए आशा लाखौं तर बदलिए खत्तम भयो, गरे ज्यादै झुट्टा अति अति कुरा ती मनुजले, डराएनन् बन्दै अनि त जनता नै पनि छले, उता सत्तामाथि सहजपनले टाँसिन पुगे, र ती रूपैयाँको सयल बीचमा भासिन पुगे, त्यसैले बिर्से यो नव मुलुकको उन्नति पनि, बने जादुवाला अनि छल गरे यो मन परि, गरे धेरै धेरै सहमति सबै भिन्न विषय, जपे देउता नेपाल अनि जनको गर्नु विजय, परे जनता मक्खै बचन तिनले लौ अति भुके, अहो अहिले सारा मनुज सपना हो मिन पुगे, विकास गर्छौ भन्थे तर पनि विनाशै अति भयो, नयाँ कानून लेख्ने समय थपियो त्यो पनि गयो, छपीडा नेपाली जनहृदयमा बुझ्छ कसले, उता गर्छौ खेला छल र झगडा नै सहजले, यहाँ पूरा हुन्थे सहजपनले प्रिय सपना, सबै नेताका ती दिल बीच भए राष्ट्रियपना, छ सत्ता कुर्सीको विफल झगडा गर्नु त सधैँ, भयो तिम्रो कामै अब त यही नै गर्नु सहजै, उता आँखा खोल्ने सबजन पुगे चन्द्र सहजै, यता आँखा चिम्मै गरी बस तिमी चन्द्र मुनि नै, कुनै फुर्सद मिल्ने समय बीचमा सोच मनले, विनाश मात्रै ल्यायौ अब पनि भने थुक्छ जनले, कुनै फुर्सद मिल्ने समय बीचमा सोच मनले, विनाश मात्रै ल्यायौ अब पनि भने थुक्छ जनले।
शिखरिणी छन्द होइन त यो
शिखरिणी छन्द
बडा मिठो गरी वाचन गर्नुभयो. कतिवटा छन्दमा लेख्नुहुन्छ तपाईँ चाहिँ टोटल?
म छन्द 35-40 लेखेको छु अहिलेसम्म.
35-40
लेखेको छु र लेख्दाखेरि लेखिन्छ. अरू केही छन्दहरू त मलाई भर्खर भर्खर मात्र पनि थाहा हुँदैछ. ती छन्दहरूमा
मानिस नयाँ नयाँ प्रयोग गर्नुहुन्छ कहिले काहीँ लेख्नु
नयाँ प्रयोगहरू गर्छु. कुनैमा कसरी लेख्दाखेरि लय पनि म फरक फरक त्यसको चाहिँ खोज्छु होइन. अरूभन्दा पृथक
प्र्याक्टिस के एक्लै बसेर गरिन्छ? लेखिसकेपछि यसरी वाचन गर्छु
एक्लै बसेर. म एक्लै बसेर प्र्याक्टिस गर्छु.
अब आज हाम्रो कार्यक्रममा सुनाएको त सुने मैले. अरू अरू मञ्चहरूमा काठमाडौँभित्र पनि जानुभएको छ कार्यक्रमहरूमा?
काठमाडौँभित्र म त्यति गएको छैन दाइ. यहाँनिर कस्तो भयो भने पहिला मैले अब यता कलेजतिर पढाउँदाखेरि त्यति टाइम हुन्नथ्यो. बिहान कलेज थियो आफ्नो. अनि यता माउन्टेन टिभीमा पनि मैले काम गरेँ न्युजको एडिटरको रूपमा. मैले पत्रकारिता पनि गरेको छु पहिला गाउँ गाउँतिर हुँदा. त्यो भएर दुई चार महिना त्यता जति पनि म काठमाडौँमा बस्दाखेरिको दिन मेरो फुल प्याक हुन्थ्यो. त्यो भएको हुनाले त्यस्तो टाइम नै भएन दाइ मलाई जान. रहर भएर पनि त्यो यहाँ कार्यक्रम छ यहाँ कार्यक्रम छ भने
हामीलाई सुनिसकेपछि अहिले यो कार्यक्रम सुनिरहनेहरूले कसैले छन्दका साथीहरूले कार्यक्रमहरू गर्ने ठाउँमालाई आउनुहोस् भन्नुभयो भने त तपाईँलाई त
हो
जाउँ जाउँ लाग्दो.
म जान सक्छु उहाँहरूले त्यसरी भन्नुभयो भने. टाइम मिलाएर त्यस्तो प्रि उहाँहरूले भन्दा चाहिँ टाइम मिलाएर जान सक्छु.
ल अर्को सुनाउनुहोस् त अब फेरि कुन सुन्ने? धेरै छन्, कुन सुनौ कुन सुना हुन्छ है.
धारणा संघीयता यो पनि शार्दूल विकृतिकै परेछ.
हजुर.
नेपाली सबै कहौँ किन यहाँ बढ्दैछ दूरी सधैँ. हाम्रा सोच विचार आज पनि भो उस्तै पुरानो अझै. नेपाली मनले अहो मुलुक यो बुझ्दैन के हो भनी. कालो सोच लिने कुनै हृदयले सोच्दैन है उन्नति. मान्छेमा पनि भेदभाव यसरी गर्छौ अनेकौं भनी. टुक्रिँदै पनि जान्छ देश सबै जाति र जाति गरी. बाँड्छौ देश पुगेर हे त सबमा भागै लगाएर नै. यो पुग्दैन र हुन्न नै यदि भने पर्दैन आशा दिनै. बाँड्छौ नै अब देश यो त कसरी दिन्छौ कहाँ के कति. हाम्रो लक्ष्य उद्देश्य के हुन सके उत्तम हुने हो अति. नेपाली सबको सप्रेम दिलमा माटो छ प्यारो धरा. यो माटो पनि बाँडियो यदि भने के हुन्छ होला यहाँ. यस्तै चाल भए यहाँ त कसरी होला विकास देशको. मान्छे नै पनि भिन्न हुन्छ अनि ऊ चिन्दैन नेपाल. यो नेपाली पन च्यातियो विलय भो माटो यहाँ खण्ड भो. हाम्रो त्यो इतिहास नै धमिलियो त्यो वीरता व्यर्थ भो. जातिबाट रहन्छ नाम तब त्यो टुक्रिन्छ बेग्लै बनी. नेपाली बीच चल्छ युद्ध झगडा तेरो र मेरो भनी. मान्छेका सब भावना सहजले मिल्दैन कहिल्यै पनि. एउटा भिन्न विनाशको पथ नयाँ त्यो हुन्छ पक्का पनि. यी खोला हिमताल स्वच्छ झरना मेची र काली हुँदै. आँखा सामु हिमाल हाँस्दछ यहाँ नेपाल हाम्रो सधैँ. यी तीर्थस्थलको पवित्रपनमा के खोट त्यस्तो छ र. यस्ता शब्द चुनेर नाम सबको छुट्याउँदा हुन्न र. यस्ता शब्द चुनेर नाम सबको छुट्याउँदा हुन्न र.
हामी उज्यालो रेडियोको कार्यक्रम एकल कविता वाचनमा छौं. कवि नवराज बर्देवा इलाम धुस्यनीमाको घर किर्तिपुर बस्नुहुन्छ. नेपालीमा स्नातकोत्तर गर्नुभएको छ. कविजी हाम्रो अब लगभग अन्त्य अन्त्यतिर आइपुगेका छौँ. एउटा कविता वाचन गर्ने समय अझै छ. मलाई तपाईँलाई सोध्न मन लाग्यो, तपाईँ प्रायः कसका कविता धेरै पढ्नुहुन्छ?
कविताहरू म खास गरिकन नवराज दाईहरूको देवी नेपाल होइन. अनि हाम्रो अब उतातिर पहिला उता हुँदा चाहिँ यतातिर हुँदा म उहाँहरूकै कविताहरू प्रायः पढ्छु. अरू अब तपाईँहरूकै कार्यक्रम मार्फत म धेरै कविताहरू सुन्छु.
सुन्नुहुन्छ?
अरू गजलहरू पनि सुन्छु यहाँको कार्यक्रम मार्फत.
हजुर.
बुलबुल लगायतका कार्यक्रमहरूमा म सधैँ सुन्छु. अरू खास गरी मैले खासै अरू सर्जकहरूको त्यति कविताहरू मैले भेटेको छैन.
कीर्तिपुरमा को बस्नुहुन्छ?
कृतिपुरम बहिनी र म कान्छी बहिनी मेरो
दुईजना बस्नुहुन्छ। अब सुनाउनु त एउटा कविता, त्यसपछि हामी बिदा माग्छौँ।
एउटा म तपाईँलाई फेरि यो शार्दुल विकृत छन्दको याद शीर्षकको कविता जाँदा जाँदै सुनाउँछु।
हेर्दै दूर हिमाल शान्तपनको सम्झन्छु एउटी परी, मिठो याद समुद्र छाल जसरी उर्लन्छ छातीभरि, सँगै ती पलमा हुँदा नजरले बोल्थ्यौं इशारा गरी, बस्थ्यौं प्रेम भरेर प्रिय मुटुमा राजा र रानी सरी, ठूला गाजलुती दुबै नयनको लाग्थ्यो नसा दृष्टिमा, एउटा शुद्ध हीरा थियौ चहकिली एउटै थियौ सृष्टिमा, कालो केश खुला छरेर मधुरो मुस्कान छर्दै तिमी, जो हेर्छौ तब जोस जोस पनले पग्लिन्छ यो दिल पनि, राम्री छेउ मन स्वच्छ लाग्छ अति नै राम्रो छ बानी पनि, शिष्टाचार छ भद्र शान्तपनको फूल झैं जवानी पनि, बोली त्यो रसिलो छ जादुपनको मिठो छ अमृत झैं, मेरी हौ जब भन्छु बढ्छ मुटुको धड्कन यही प्रीतमै, सम्झिन्छेउ कति खै निधार बीचमा चुम्थे म तिम्रो अनि, मान्दै लाज तिमी झुकेर तलमा मुस्काउँथ्यौ चाँदनी, गालामा पनि चोट देख्छु कहिले सोध्थे म के भो भनी, ती आँखा कसरी तरेर भनिथ्यौ मारिदिन्छु अहिले अनि, छोडी आज पुगे म दूर यसरी हे सृष्टि के चाँदनी, तिम्रो याद र प्रेम यो हृदयमा उस्तै छ आज पनि, हेर्दै यी चुचुरा हिमाल र नदी सम्झन्छु तिम्रो छवि, आँखामा तब बग्छ प्रेमिल नदी अस्ताउँछे जो रवि, हेर्दै यी चुचुरा हिमाल र नदी सम्झन्छु तिम्रो छवि, आँखामा तब बग्छ प्रेमिल नदी अस्ताउँछे जो रवि।
धन्यवाद।
साह्रै मिठो कविता सुनियो र हाम्रो समयले पनि अब विदा गर्दैछ हामीलाई। नवराजी, यो कुराकानी हाम्रो सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्नुभयो भने कसरी गर्न सकिन्छ?
मेरो फेसबुक नवराज बरदेवा पनि छ एउटा, र अर्को अल्टरनेट म राजा किङ भने एउटा ब्ल्याक एन्ड व्हाइटमा एउटा फोटो भएको मेरो अर्को आइडी अल्टरनेट आइडी भन्छ, र मलाई सम्पर्क गर्न सक्नुहुन्छ 9816056565 9816056565 सम्पर्क गर्न सक्नुहुन्छ, र उहाँहरूले नवराज NAWARAJ6565@gmail.com पनि मलाई सम्पर्क गर्न सक्नुहुन्छ।
सजिलो गरी सबै बताइदिनु भयो। हस्, धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आउनुभयो, कविताहरू सुनाइदिनु भयो, धेरै धन्यवाद तपाईँलाई।
धन्यवाद दाई, मलाई पनि यसरी आज हजुरको कार्यक्रम जो घरमा बस्दा जहाँ रहँदा सुनिरहन्थ्यो, आज हजुरकै स्टुडियोमा आएर यसरी हजुरसँगै भेटेर कुरा गर्न गफ गर्न पाएँ, मलाई एकदम खुसी लागेको छ, र उज्यालो 90 नेटवर्कको यो होल युनिटलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
यी मिठा सुन्दर छन्द कविताहरूको वाचन र कुराकानीसँगै इलाम धुस्यनीमा जन्मनुभएका र अहिले किर्तिपुर बस्दै आउनुभएका नेपालीमा स्नातकोत्तर कवि नवराज बरदेवासँगै म प्राविधिक साथी मनोज विष्ट र म अच्युत घिमिरे पनि बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।